यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश ठमट्टा। शुरूमा प्रमुख समाचार। रसुवागढ़ी क्षेत्रमा गए राति आएको बाढ़ीमा परि हराइरहेका मध्ये 7 जनाको शव फेला, 55 जनाको उद्धार। बाढ़ीले मितिरी पुल बगाउँदा रसुवा नाकाबाट नेपाल चीन सड़क सम्पर्क विच्छेद। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बाढ़ी प्रभावित क्षेत्रको स्थलगत अवलोकन। बाढ़ी पहिरोमा परेकाहरूको उद्धार र राहतलाई प्रभावकारी बनाउन सांसदहरूद्वारा सरकारको ध्यानकर्षण। र इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा परि कम्तीमा 49 जनाको मृत्यु। समाचार अब विस्तारमा। नेपाल चीन सीमानाको लेन्दे खोलामा गए राति आएको बाढ़ी पहिरोमा परि बेपत्ता भएका 25 जना मध्ये 7 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार 18 जना अझै हराइरहेका छन्। बाढ़ीमा फँसेका 55 जनाको उद्धार गरिएको छ। सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाको धादिङ स्थित 6 नम्बर वाहिनीबाट गल्छी हुँदै विभिन्न 17 स्थानमा 294 जना तथा रसुवा स्थित श्रीनाथ गढ़बाट थप फौज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार बाढ़ीका कारण 23 वटा मालवाहक कन्टेनर, 6 मालवाहक ट्रक र 35 वटा नयाँ विद्युतीय सवारी साधन गरी 64 वटा बगेका छन्। बाढ़ीका कारण ड्याम साइट बगाउँदा 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन सीमानाको लेहेन्दे खोला र भोटेकोशी नदीमा आएको बाढ़ीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गर्नुभएको छ। मंगलबार बिहान तिब्बत क्षेत्र मुहान भई रसुवागढ़ी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीको बहाव बढ़दा केही व्यक्ति बेपत्ता हुनुका साथै त्यस क्षेत्रमा पर्ने महत्वपूर्ण भौतिक संरचनामा समेत क्षति पुगेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा वर्षा र चट्याङ पर्ने सम्भावना कायमै रहेकाले बाढ़ी पहिरोको जोखिमबाट बस्न थप सतर्कता अप्नाउन सम्बद्ध सबैमा आग्रह गरेको छ। संवाददाता बालिका मादेनको रिपोर्ट।
आगामी 3 दिनको मौसम पूर्वानुमान सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागको प्रारम्भिक अनुसन्धान अनुसार हाल रसुवा, नुवाकोट र धादिङ जिल्लाका केही क्षेत्रहरूमा बाढ़ी पहिरोको अलर्ट जारी गरिएको र हालको बाढ़ीबारे थप अनुसन्धान हुन बाँकी रहेको बताउनुहुन्छ मौसमविद डेभिड ढकाल।
येलो अलर्ट जारी गरेको छ यो क्षेत्रहरूमा, विशेष गरी रसुवा, नुवाकोट र धादिङ क्षेत्रहरूमा आजको बाढ़ी छ, जुन चाहिँ मौसम विभागको प्रारम्भिक अध्ययन अनुसार चाहिँ यो चाहिँ वर्षा कारण नभइकन चाहिँ हिमताल फुटेको वा अरू कुनै कारणले चाहिँ भएको भनेर यो एउटा किसिमको प्रारम्भिक रिपोर्ट पनि आएको छ।
मंगलबार बिहान 3 बजेतिर रसुवागढ़ी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीको बहाव बढ्दा भोटेकोशी स्थित मितेरी पुल पूर्ण रूपमा क्षति हुँदा नेपाल चीन सड़क सम्पर्क टुटेको छ। यस्तै स्याप्रुवेशी रसुवागढ़ी सड़क खण्ड अवरोध हुनुका साथै नदी आसपास क्षेत्रका संरचनाहरूमा क्षति पुगेको, रसुवागढ़ी जलविद्युत आयोजनाको ड्याम र त्यस क्षेत्रमा रहेका अन्य आयोजनामा समेत क्षति पुगी विद्युत उत्पादन बन्द भएको छ। बाढ़ीमा परि बेपत्ता भएका नेपाल प्रहरीका 3, रसुवागढ़ी भन्सारका 9 जना कामदार र 6 जना चिनियाँ नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो।
च्याटोदेखि रसुवागढी जुन सड़क मार्ग छ, यसमा चाहिँ सड़क अवरुद्ध भएको छ बाढ़ीले गर्दा। रसुवागढी जलविद्युत आयोजनाको ड्याममा क्षति भएको छ भने अन्य जलविद्युत आयोजनामा पनि अलिकति पानी पस्ने, त्यस्तो उत्पादनमा समस्या भयो, बन्द भएको अवस्था छ अहिले। अनि रसुवा भन्सारकालीको यार्डमा रहेका केही गाडीहरू बगाएको अवस्था छ भने मानवीय क्षतिमा अब अहिलेसम्म 18 जना व्यक्ति चाहिँ सम्पर्कविहीन भएको अवस्था छ। जुन भोटेकोशी बग छ तल आएर त्रिशुली भन्छ, त्रिशुलीको उत्तरगया गाउँपालिकाको नदी किनारमा एउटा चाहिँ पुरुषको खुट्टा चाहिँ भेटेला परेको अवस्था छ भने बाँकी थप विवरण आउन पाइन्छ।
हाल बाढी प्रभावित क्षेत्रमा जिल्लाका सबै संयन्त्र, सुरक्षा निकाय र अन्य सरोकारवालाहरू राहत उद्धार कार्यमा केन्द्रित भएको, नदी किनार क्षेत्रका स्थानीयहरू सुरक्षित स्थानान्तरणको व्यवस्थापन र थप हुन सक्ने विपद तथा जोखिममा पूर्व तयारी तथा पूर्व सूचना प्रवाहको कार्य भइरहेको पनि सहायक प्रमुख जिल्लाधिकारी अधिकारीले बताउनुभयो। यस्तै बाढ़ीको उच्च जोखिम रहेको सिन्धुपाल्चोकमा पनि नदी तथा किनार क्षेत्रका बासिन्दाहरूको लागि सावधानी अपनाउन पूर्व सूचना जारी गरिरहनुका साथै विपद पूर्व तयारी, प्रभावित व्यक्तिहरूको राहतका कार्यहरूका लागि जिल्ला स्थित सबै सरोकारवालालाई अलर्ट गराइयो। लागेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो।
नेलाममा भएको फरेन अफिसरको यहाँ एकजना कर्मचारीसँग पनि भयो कुरा, त्यस्तो छैन, पानी पर्या त छ तर त्यस्तो राति यस्तो छैन भन्ने कुरा आएको छ। पूर्व तयारी त अलरेडी छ, सूचना जारी गर्ने अलर्ट गराउने नै हो, अहिले त पालिकाहरू पनि गराइन्छ, हामीसँग पनि अब सुरक्षा निकायहरू समेत तयारी समेत राखेको छ।
जल तथा मौसम विज्ञान विभागले सम्भावित वर्षाको कारण भूक्षय, बाढ़ी पहिरो, ग्रेगान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी र खोलाहरूमा पानीको सतह बढ़न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। बालिका मादेन, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
अब बाँकी समाचार। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 चुमजुङ गाउँमाथिको लेकबाट लेदो सहितको आएको भीषण बाढ़ीपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। आज साँझ आएको भीषण लेदो सहितको बाढ़ीका कारण लोमान्थाङ गाउँपालिका भित्रका करिब 4 भन्दा बढ़ी अस्थायी पुल र कलभर्ट बगाइसकेको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी नर्बु गुरूङले जानकारी दिनुभयो। यसै गरी म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले आज साँझ एक विज्ञप्ति जारी गर्दै जिल्ला स्थित कालीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सरकारले सञ्चालन गरेको श्रम संचार पोर्टलले रोजगारदाता र रोजगार लिनेहरू बीचमा मध्यस्थताको काम गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले राख्नुभएको मौखिक प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भण्डारीले मुलुकमा उपलब्ध भएका रोजगारीका अवसरहरू पहिचान गरी बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्न यो पोर्टलले ऐतिहासिक काम गरेको बताउनुभयो। सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरूले विभिन्न संस्थाका माध्यमबाट गरेका कामको सम्मान गरेको मन्त्री भण्डारीले बैठकलाई जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षा मन्त्री मानवीर राईले संवैधानिक परिषद सम्बन्धी विधेयकमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावमाथि सामान्य छलफल भएको छ। यसअघि बैठकमा सांसदहरूले आज राति रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको बाढ़ीमा फँसेकाहरूको उद्धार र बेपत्ताको खोजी कार्य तीव्र रूपमा अघि बढ़ाउन सरकारको ध्यानकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बस्नेछ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सरकारी र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुँदै शिक्षा मन्त्री पन्तले निजी क्षेत्रका विद्यालयलाई सरकारीकरण गर्न नसकिने र विद्यार्थीहरूलाई सरकारी विद्यालयमा मात्रै पढ्नुपर्ने बाध्यकारी व्यवस्था गर्न नसक्ने अवस्थामा सरकारी विद्यालयको गुणस्तर निजी सरह र अझ त्योभन्दा राम्रो बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन 2049 अन्तर्गत बनेका प्रत्यायोजित विधायनको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन 2081 समेत छलफल भएको छ। बैठकमा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आजको बैठक मार्फत त्रिभुवन विश्वविद्यालय ऐन 2049 अन्तर्गत बनेका प्रत्यायोजित विधायनको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदनले दिएका सुझाव तत्काल प्राथमिकताका आधारमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 27 शुक्रबार अपराह्न 12:15 बस्नेछ। नेपाल चिकित्सक संघको अगुवाईमा देशभरका चिकित्सक स्वास्थ्यकर्मी आन्दोलित भएपछि बिरामीले शास्ति बेहोर्नु परेको छ। आन्दोलनका कारण सरकारी, निजी र सामुदायिक सबै अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेक सेवा बन्द हुँदा बिरामीले शास्ति बेहोर्नु परेको हो। चिकित्सकले उठाएका माग समयमा सम्बोधन हुन नसक्दा यसको प्रत्यक्ष प्रभाव बिरामीमा परेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 16 कपिलेश्वर बजार टोल स्थित भैया पोखरीमा डुबेर दिदी बहिनीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय 4 वर्षीय आरोही कुमारी राउत र 3 वर्षीय मैथिली कुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नुहाउने क्रममा दुवैजनाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा परि कम्तीमा 49 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राहत कुरिरहेका 8 सर्वसाधारण पनि रहेका छन्। घटनामा 262 भन्दा बढ़ी मानिस घाइते भएका छन्। इजरायल गाजा युद्ध विरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु बीच व्हाइट हाउसमा वार्ता भए पनि इजरायलले गाजा क्षेत्रमा बमबारी जारी नै राखेको छ। इजरायल गाजा द्वन्द्वका क्रममा हालसम्म करिब 60,000 प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्। यसैबीच संयुक्त राष्ट्रसंघले इन्धन अभावका कारण गाजामा मानवीय स्थिति भयावह रहेको जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 11 महिनामा विप्रेषण अप्रवाह रेमिट्यान्स मार्फत करिब 15,33,00,000,000 रूपियाँ नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा भन्दा विप्रेषण अप्रवाह 17.2% बढ़ेको हो। यससँगै ज्येष्ठ मसान्तसम्म नेपालमा विदेशी विनिमय संचित 25,69,00,000,000 रूपियाँ नागेको छ। 2081 असार मसान्तसम्म 20,41,00,000,000 बराबर कुल विदेशी मुद्रा संचित रहेको थियो। गएको 11 महिनामा यो संचित करिब 26% बढ़ेर 25,69,00,000,000 पुगेको हो। यो संचित करिब 15 महिनाको वस्तु तथा सेवा आयात धन्न पर्याप्त हुन्छ। चीनले हासिल गरेको तीव्र आर्थिक विकासको अनुभवबाट समग्र विश्वसहित विशेष गरी विकासोन्मुख राष्ट्रहरू लाभान्वित हुन सक्नुपर्नेमा मंगलबार चीनमा सम्पन्न सम्मेलनमा जोड़ दिइएको छ। चीनको तियानजिनमा सम्पन्न विकासोन्मुख देशहरूका लागि आर्थिक तथा व्यापार क्षेत्र निर्माण र व्यवस्थापन सम्बन्धी 3 सातासम्म सञ्चालन भएको सम्मेलनमा नेपाल सहित इण्डोनेसिया, इथियोपिया, जमैका, मोजाम्बिक, जाम्बिया, गुयाना र घानाबाट सहभागिता रहेको थियो। सम्मेलनको समापनका अवसरमा तियानजिन कमर्स कमिशनका निर्देशक ली लिपङले चीन विकासोन्मुख राष्ट्रहरूलाई लाभ पुर्याउन सहयोगीका रूपमा काम गर्ने बताउनुभयो। सहभागीहरूलाई तियानजिन, बेजिङ र सियानजिन शहरको भ्रमण गराई त्यहाँ रहेका विभिन्न कम्पनीहरूका बारेमा जानकारी गराइएको थियो। वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकालाई इलामको सूर्योदय नगरपालिकाले सम्मान गरेको छ। स्थानीय स्तरमै रोजगारी सिर्जना गरी उत्पादन र व्यवसाय मार्फत आर्थिक रूपले समृद्ध बन्ने प्रयासलाई प्रोत्साहन गर्न नगरपालिकाले विभिन्न 10 जना सफल उद्यमीलाई 10,000 नगद सहित सम्मान गरेको नगरपालिकाको श्रम तथा रोजगार प्रवर्धन शाखाका प्रमुख विष्णु रिजालले बताउनुभयो। साउदी अरबमा काम गरी फर्किनु भएकी सपना सुविदीले आफूले बाख्रा, कुखुरा पालन र चिया खेती गर्दै आएको र सफल महिला उद्यमीका रूपमा सम्मान पाउँदा खुशी लागेको बताउनुभयो। यस्तै सूर्योदय 8 का राजेन्द्र तुम्लिङले दूध, माछा र खुर्सानी उत्पादन तथा बिक्रीबाट प्रशस्त आमदनी गरिरहेको सुनाउँदै नेपालमा केही छैन, केही हुँदैन भन्नु गलत भाष्य भएको बताउनुभयो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
नेपालले आगामी महिना अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी20 सिरिज आयोजक टोलीसँग खेल्दै शुरू गर्ने भएको छ। अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ एनटीले मंगलबार सिरिजको खेल तालिका जारी गरेको हो। खेल तालिका अनुसार नेपालको पहिलो खेल साउन 30 नर्दर्न टेरिटोरी स्ट्राइकसँग रहेको छ। दोस्रो खेलमा नेपालले साउन 31 बंगलादेश ए टीमसँग खेल्नेछ। तेस्रो खेलमा मेलबर्न स्टारको एकाडेमी टीमसँग 2 भदौमा खेल्नेछ। चौथो खेलमा होबर्ट हेरिकेन्सको एकाडेमी टोलीसँग भदौ 3 खेल्नेछ। पाँचौं खेल भदौ 4 मेलबर्न रेनेगेड्सको एकाडेमी टोलीसँग खेल्नेछ। छैठौं खेलमा भदौ 6 पाकिस्तान ए टोलीसँग खेल्नेछ। नेपालले समूह चरणमा 6 खेल्नेछ। लिग चरणको शीर्ष 4 रहने टोलीका बीचमा सेमी फाइनल खेल हुनेछ। 2 सेमी फाइनलको विजेता टोलीका बीचमा फाइनल भिडन्त हुनेछ। सेमी फाइनल र फाइनलका खेल भदौ 8 हुनेछ। एनटीको आयोजनामा हुने सिरिजमा 11 टोलीको सहभागिता रहनेछ। मछिन्द्र फुटबल क्लबले एन्फा यु 16 लीगमा लगातार 2 जित हात पारेको छ। साद्दो बाटो स्थित एन्फा मैदानमा मंगलबार सम्पन्न खेलमा मछिन्द्रले प्लानिङ बोइज युनाइटेडलाई 7-0 गोलले पराजित गरेको हो।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाड़ी भूभागका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र देशको उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। रसुवागढ़ी क्षेत्रमा गए राती आएको बाढ़ीमा परि हराइरहेका मध्ये 7 जनाको शव फेला, 55 जनाको उद्धार। बाढ़ीले मितेरी पुल बगाउँदा रसुवा नाकाबाट नेपाल चीन सड़क सम्पर्क विच्छेद। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बाढ़ी प्रभावित क्षेत्रको स्थलगत अवलोकन। बाढ़ी पहिरोमा परेकाहरूको उद्धार र राहतलाई प्रभावकारी बनाउन सांसदहरूद्वारा सरकारको ध्यानकर्षण। र इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा परि कम्तीमा 49 जनाको मृत्यु। हवस्त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।